नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा सम्बन्धित व्यक्तिहरूसँग हामी यो समयमा प्रत्यक्ष कुराकानी गर्ने गर्छौ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रभावका कारण जटिल बनेको मुलुकको अर्थतन्त्रका कतिपय परिसूचक सकारात्मक देखिएका छन्। आन्तरिक अवस्थामा सन्तोषजनक रूपमा सुधार नआए पनि अर्थतन्त्रका बाह्य क्षेत्रमा भने सुधार देखिएको छ। नेपाल राष्ट्र ब्याङ्कले हालै चालू आर्थिक वर्षको 11 महिनाको तथ्याङ्क सार्वजनिक गर्दै अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएको तथ्याङ्क प्रस्तुत गरेको छ। यद्यपि आन्तरिक रूपमा महँगी छ, रोजगारी सृजना हुन सकेको छैन, आर्थिक वृद्धि दर कमजोर छ, यी कारणबाट अर्थतन्त्रमा जोखिम भने बढ़ेकै छ। सँगै चालू आर्थिक वर्षको करिब अन्त्यमा आइपुग्दा पूँजीगत खर्चको अवस्था कमजोर छ, बजेटको कार्यान्वयन पनि प्रभावकारी हुन सकिरहेको छैन, घाटा बजेट विगतदेखिको परम्परा जस्तै बनिसकेको छ। केही दिनमा नेपाल राष्ट्र ब्याङ्कले मौद्रिक नीति पनि सार्वजनिक गर्ने तयारी गरेको छ। अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले अर्थतन्त्रमा देखिएका समस्या मौद्रिक नीतिले सम्बोधन गर्ने बताउँदै आउनु भएको छ। यो अवस्थामा मुलुकको अर्थतन्त्रलाई लयमा ल्याउने उपाय के हुन सक्लान्, मौद्रिक नीतिले सम्बोधन गर्न सक्ने विषयहरू के हुन सक्छन्, आज हामी यिनै विषयमा नेपाल राष्ट्र ब्याङ्कका पूर्व गवर्नर समेत रहनुभएका एकजना अर्थविद डाक्टर चिरञ्जीवी नेपालसँग कुराकानी गर्छौं। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। डाक्टर साहब, स्वागत छ कार्यक्रममा यहाँलाई। हजुर, अब राष्ट्र ब्याङ्कले अस्ति मात्र पछिल्लो चालू आर्थिक वर्षको पछिल्लो 11 महिनाको तथ्याङ्क सार्वजनिक गर्दै यो बाह्य क्षेत्रमा चाहिँ सुधार देखिएको तर आन्तरिक रूपमा चाहिँ अझै अर्थतन्त्रमा चाप बढ़ेको देखाएको छ। अब यसले चाहिँ के देखाउँछ डाक्टर साहब?
बाहिरी क्षेत्रमा भने तपाईँको हाम्रो संचिति चाहिँ नि राम्रोसँग बढ़ेको देखाउँछ। बाहिरी क्षेत्रमा रेमिटेन्स राम्रो आएको देखाउँछ। रेमिटेन्सको चाहिँ नि लिटरेचर चाहिँ अब 1112 अरब रुपियाँ चाहिँ 22% वृद्धि भएको छ अमेरिकी डलरमा 13%। त्यसले गर्दाखेरि यसले के गर्छ, देशभित्र आउने पैसा राम्रोसँग आइरहेको छ र विदेशी सञ्चित पनि 1480 अरब, जसले गर्दाखेरि 9.5 महिनाको वस्तु र सेवा अहिलेको स्थितिमा आयात भएको स्थितिमा धान्न सक्ने स्थिति चाहिँ नि देखिन्छ, जसले गर्दा 11 अरब 30 करोड रुपियाँ चाहिँ नि हाम्रो अमेरिकी डलर चाहिँ नि सञ्चितमा छ। भनिसकेपछि हामी सञ्चित रूपमा चाहिँ नि हामी सबल स्थितिमा छौँ। बाहिरबाट आउने जुन छ बाह्य क्षेत्र, त्यस चाहिँ त्यसले चाहिँ नि राम्रो मतलब अर्थतन्त्रमा चाहिँ नि अलि सहजता ल्याएको छ भन्ने हो। अब आन्तरिक रूपमा के हो भन्दा आन्तरिकमा कर्जा विस्तारै 3% छ, ब्याङ्क तथा वित्तीय संस्थाबाट 3% मात्रै भएको छ। जबकि राष्ट्र ब्याङ्कले चाहिँ नि मौद्रिक नीतिमा 12.6% चाहिँ कर्जा विस्तार गर्ने भने कर्जा विस्तारै भएको छैन। कर्जा विस्तार नहुनुको मतलब के हो भन्दा अर्थतन्त्र चाहिँ नि राम्रोसँग आन्तरिक रूपमा चलेको छैन भन्ने। अब ब्याङ्क वित्तीय संस्थामा 400 अरब भन्दा बढी पैसा चाहिँ नि अहिले लगानी योग्य रकम छ। अब त्यो लगानी नै ब्याङ्क तथा वित्तीय संस्थाले गर्न सकिरहेको छैन, किनभने महँगो दरमा निक्षेप लिए, पैसा लिए, महँगो ब्याजमा धेरै ब्याज दिने भनेर पैसा लिए। अब त्यसले गर्दाखेरि अब त्यसको चाहिँ लगानी गर्दाखेरि अझै महँगोमा चाहिँ नि ऋण लगानी गर्नु पर्यो, त्यो स्थिति छैन, नभइसकेपछि पैसा त्यसै थन्किएको छ। अर्को चिज खराब कर्जाको चाहिने अंश 3% भन्दा माथि छ, जसले गर्दा हिजो लगानी गरेको रकम उठ्न सकिरहेको छैन। त्यस कारणले गर्दाखेरि आन्तरिक रूपमा हिजो जसले लगानी गरे व्यापार व्यवसाय नचलेर उनीहरूले साँवरा ब्याज तिर्न सकेका छैनन् र अहिले ब्याङ्क वित्तीय संस्थाबाट पैसा लैजाने स्थितिमा चाहिँ नि ब्याज दर महँगो छ, घटेको छैन, घट्ने भन्ने छ। किनभने हाम्रो सिद्धान्त अनुसार ब्याङ्क वित्तीय संस्थामा धेरै पैसा थुप्रियो भने स्वत त्यसको ब्याज कम हुँदै जाने भन्ने चाहिँ नि बजार सिद्धान्त अनुसार हो। बजार सिद्धान्त भन्दा फरक तरिकाहरू नेपालमा अहिले भइरहेको छ, त्यसले गर्दा ब्याङ्कमा पैसा थुप्रिएको छ, ब्याज दर घट्ने स्थिति चाहिँ अत्यन्त घट्ने भनेको छ, तर कम घट्दो त गर्दै गइरहेको तर घटेको छैन। त्यसले गर्दाखेरि चाहिँ नि अब अहिले व्यापारी व्यवसायीहरू लगायत लगानी गर्ने व्यक्तिहरूको मनोबल चाहिँ नि त्यतिको उच्च छैन, त्यस कारणले गर्दा आन्तरिक रूपमा अर्थतन्त्र चलायमान छैन भन्ने हो। अब यसलाई हामीले त्यसरी हेर्नुपर्छ।
हजुर, अब आन्तरिक रूपमा यी समस्याहरू छन्, यहाँले उल्लेख गर्नुभयो। अब बाह्य क्षेत्रमा चाहिँ सुधारका संकेतहरू देखिएका छन्। अब यो बाह्य क्षेत्रको सुधारको जुन हाम्रो यो प्रवृत्ति छ, यसले चाहिँ आन्तरिक क्षेत्रमा कहिलेसम्म प्रभाव देखिएला? यसमा आन्तरिक रूपमा पनि प्रभाव पर्ने हो तर नपरिरहेको अवस्था छ?
होइन, आन्तरिक रूपमा पर्छ नै, किनभने पैसा ब्याङ्कमा थुप्रिएको छ। ब्याङ्कमा पैसा थुप्रिनेको मतलब त्यसको चाहिँ नि ब्याज त तिर्नु पर्यो, कस्ट चाहिँ नि बढ्छ। कस्ट बढ्ने भाव हुनाले ब्याङ्क तथा वित्तीय संस्थाले पैसा लगानी गर्नै पर्छ। र अर्को चिज, तपाईँको स्वतान्तर स्थिति चाहिँ नि भनौँ न, देशभित्र आउने पैसा बढी भयो जाने पैसाभन्दा, त्यसले गर्दाखेरि 228 अरब रुपियाँ हामी चाहिँ नि स्वतान्तर बचतमा पनि छौँ। त्यो कारणले गर्दाखेरि पनि हामीलाई सहज के छ भनेर भन्दाखेरि, अहिलेको स्थितिमा ब्याङ्क तथा वित्तीय संस्थाले लगानी ब्याज दर घटाउँदै लगानी गर्दै पब्लिकको कन्फिडेन्स जुन छ, व्यापारी व्यवसाय उद्योग व्यवसायमा लाग्ने व्यक्तिहरू कन्फिडेन्स वृद्धि गर्दै जानुपर्छ। त्यस कारणले गर्दाखेरि हिजोको दिनमा लिएको नीति जुन छ, भनौँ कोभिड पछि जुन यो बीचमा कसिलो मौद्रिक नीति ल्याइयो, त्यसले चाहिँ नि साह्रै टाइटै गर्यो। टाइट गर्दाखेरि एउटा फाइदा के भयो भन्दा, विदेशी सञ्चित चाहिँ नि सुरक्षित हामी गर्न सक्यौँ, आयात कम भयो। आयात कम हुनुको मतलब के हो भन्दा, विदेशबाट हामीले सामान कम ल्याउने वातावरण भयो, अनावश्यक सामान ल्याएनौँ, जसले गर्दा विदेशी मुद्रा तिर्नु परेन, विदेशी मुद्रा सञ्चित भयो। सञ्चित हुँदाखेरि आज चाहिँ नि हामी वस्तु र सेवा चाहिँ 9.6 महिना 9.5 महिनाको लागि धान्न सक्ने स्थितिमा चाहिँ हामीसँग विदेशी सञ्चित चाहिँ नि सुरक्षित 1480 अरब। त्यही विदेशी सञ्चित कम हुँदा र नहुँदाखेरि श्रीलङ्का र पाकिस्तानको स्थितिमा हो। हाम्रो चाहिँ नि अब त्यो स्थितिबाट हामी बाहिर छौँ। र अर्को अन्तर्राष्ट्रिय स्थितिमा र भारत लगायतका देशहरूमा मुद्रा स्थिति मूल्य घट्दै गएको हुनाले हाम्रो पनि मूल्य अहिले 11 महिनाको तथ्याङ्क अनुसार, राष्ट्र ब्याङ्कको अनुसार मुद्रा स्थिति चाहिँ नि 6.8383% चाहिँ नि वृद्धि भन्यो, मतलब कम हुँदै गएको छ। यसले पनि राम्रो असर दिएको छ। त्यस कारणले गर्दाखेरि अब सबभन्दा ठुलो कुरा के हो भन्दा, अब सरकारले बजेट त ल्याए ल्याइछ, अब त बजारमा पैसा जान्छ। सरकारको नीति के छ भन्दा, 6% आर्थिक वृद्धि, 6.5% मुद्रा स्थिति। अब त्यो स्थितिलाई हेरेर केन्द्रीय ब्याङ्कले मौद्रिक नीति लिएर आउनुपर्छ। सरकारको त्यो पैसालाई आर्थिक वृद्धि 8% गर्ने सरकारको र मुद्रा स्थितिलाई 6.5% राख्ने वातावरणको चाहिँ नि मौद्रिक नीति चाहिँ नि नेपाल राष्ट्र ब्याङ्कले ल्याउनु पर्छ। जसले गर्दाखेरि त्यो गर्दाखेरि के हुन्छ, कुन कुन क्षेत्रमा कि यो 6% आर्थिक वृद्धिको लागि कुन कुन क्षेत्रमा लगानीको लागि सहज गरिदिनुपर्छ, अर्थात् चाहिँ नि ब्याज दर सहुलियतपूर्ण ब्याज दर, या त्यो क्षेत्रमा लगानी गर्नेलाई चाहिँ ब्याज दरमा सुविधा र लगायतका कुराहरू दिइसकेपछि, र कुन कुन क्षेत्रमा उत्पादन वृद्धि गर्दा चाहिँ नि, जसले गर्दाखेरि मूल्यमा चाहिँ नि चाप पर्दैन, जसले गर्दाखेरि सरकारले लिएको आर्थिक नीतिगत कुराहरूमा चाहिँ नि केन्द्रीय ब्याङ्कको मौद्रिक नीतिले सेवा दिन सक्छ भन्ने हो। अब आउने मौद्रिक नीतिले चाहिँ नि लिने स्थिति अहिले मैले के देखेको छु भनेर भन्दा, यो सहज रूपमा वातावरण चाहिँ नि बनाइदिनु पर्यो, जसले गर्दा सबभन्दा पहिलो त बजारलाई, अहिले ब्याङ्क तथा वित्तीय संस्थालाई तिमीहरूले आफ्नै इच्छा अनुसार ब्याज दर चाहिँ नि निर्धारण गर भनेर चाहिँ छोडिदिनु पर्यो, जसले गर्दाखेरि उनीहरूले आफ्नै इच्छा अनुसार ब्याज दर चाहिँ नि निर्धारण गर्छन्, अनि कुनैमा अब 1%, 1.5%, 0.5, 2.5 कम बढी होला, त्यही अनुसार चाहिँ उनीहरू लगानी गरेर आफूसँग भएको लगानी योग्य रकमलाई बजारमा लैजान्छन्। पहिला त्यो गर्नु पर्यो। दोस्रो, यो यो क्षेत्रमा सहुलियतपूर्ण ब्याज दर, सहुलियतपूर्ण रूपमा ऋण लगानी गर भनेर चाहिँ ब्याज दरलाई चाहिँ केन्द्रीय ब्याङ्कले केही हदसम्म तोकिएका क्षेत्रहरूमा चाहिँ पुनर्कर्जा लगायत सहुलियतपूर्ण कर्जाहरू चाहिँ नि प्रभावित गर्नु पर्यो ब्याङ्क तथा वित्तीय संस्थाबाट। अब तेस्रो चाहिँ नि के गर्नु पर्यो भनेर भन्दाखेरि, यी संस्थाहरूबाट, के अरे, ब्याङ्क तथा वित्तीय संस्थाहरूबाट जुन लगानी भएको छ रकमहरू त्यो रकमहरू चाहिँ नि अब अहिलेको स्थितिमा पुनर्तालिकीकरण गर्नुपर्ने पुनर्संरचना गर्नुपर्ने पर्यटन जस्ता क्षेत्रहरूमा त्यसको सहुलियत पनि पर्यटन जस्ता लगायतका अरू क्षेत्र पनि हुन सक्छन्, केन्द्रीय ब्याङ्कलाई थाहा हुन्छ त्यो, त्यसले गर्दा उसले त्यस क्षेत्रहरूमा पनि त्यो सहुलियत पनि दिन थाल्यो भने मजाले अहिले भएको जुन पैसा छ त्यो पैसा चाहिँ नि बजारमा जान्छ, ब्याङ्कमा थुप्रिँदैन र अर्थतन्त्र चलायमान हुन्छ।
भनेपछि अब केही समयपछि अब यी कारणले चाहिँ यहाँले उल्लेख गर्नुभएका कारणले चाहिँ आन्तरिक अर्थतन्त्र बिस्तारै सबल हुने दिशामा चाहिँ जाँदै गरेको देखिन्छ।
होइन, जानु पर्यो, जानै पर्छ। अब अहिले केन्द्रीय ब्याङ्कले कडा मौद्रिक नीति ल्याउने बित्तिकै त पैसा थुप्रिन्छ, अब त्यसले गर्दाखेरि टाइट, अब त्यसले गर्दा कर्जा विस्तारको दर एकदमै थोरै गरिदिने बित्तिकै अहिले 6% कर्जा विस्तारको लागि भनौँ कि अब हाम्रो 12.6% कर्जा विस्तार गर्ने भनेको 3% मात्रै छ कर्जा विस्तार, तपाईँले डाटा हेर्न सक्नुहुन्छ। जबकि भनेको अब 6% कर्जा विस्तार अहिले जुन केन्द्रीय के अरे सरकारले लिएको बजेटको आकारले र जुन रूपमा जुन जुन क्षेत्रमा बजेट ल्याएको छ त्यसलाई चाहिँ नि सही रूपमा मुद्रा व्यवस्थापन गरेर केन्द्रीय ब्याङ्कले ब्याज दर लगायतका अरू सहुलियतपूर्ण औजारहरू प्रयोग गरेर ल्याउने बित्तिकै तपाईँको 16-17% कर्जा विस्तार अहिलेको स्थितिमा गर्नुपर्ने देखिन्छ। त्यो गर्ने बित्तिकै तपाईँको 6% आर्थिक वृद्धि पनि हुन्छ, मुद्रा स्फीतिलाई पनि हामीले केही हदसम्म कन्ट्रोल गर्न सक्छौँ र सरकारले टार्गेट गरे अनुसार अगाडि चाहिँ नि अर्थतन्त्रलाई बढाउन सक्ने स्थिति हुन्छ। र यो बीचमा हामीले त एकचोटि भइसकेका छौँ, सुपरिवेक्षण र नियमन सशक्त रूपमा केन्द्रीय ब्याङ्कको चाहिँ नि हुनुपर्छ, जसले गर्दा अत्यधिक 19% कर्जा विस्तार भनेर 32%सम्म कर्जा विस्तार भयो नि योभन्दा अगाडि, जसले गर्दाखेरि एक एक वर्ष हुँदा यो स्थिति आएको हो। अहिले अन्तर्राष्ट्रिय स्थिति त अर्कै छ, हामी कहाँ त हामी आफै समस्या क्रिएट गरेका हौ, क्रिएट गऱ्यौँ हामीले बुझेनौँ, जसले गर्दा समयमै त्यसलाई चाहिँ त्यो सामान्य स्थितिमा आउँदा पनि त्यो पोलिसीलाई कन्टिन्यू गर्ने, त्यसले गर्दाखेरि यो स्थिति आयो। अहिले बजारमा लगानी योग्य रकमको अभाव भयो तर अहिले पैसा प्रशस्त छ, प्रशस्त भएको पैसालाई अत्यन्त संवेदनशील तरिकाले चाहिँ नि मुद्राको व्यवस्थापन केन्द्रीय ब्याङ्कले चाहिँ मौद्रिक नीति मार्फत चाहिँ नि गर्नुपर्छ, जसले गर्दाखेरि चाहिँ नि भोलिको स्थितिमा त्यो स्थिति पहिलाको जस्तो स्थिति नआओस्, लगानी योग्य रकम अत्यधिक केन्द्रीय ब्याङ्क वित्तीय संस्थाले आफूसँग पैसा राख्न चाहँदैनन्, किन भन्दा उनीहरूलाई कस्ट जुन महँगोमा उनीहरूले ब्याजमा पैसा लिएका हुन्छन् निक्षेप, त्यसले गर्दा उनीहरूले तुरुन्तै त्यो पैसालाई चाहिँ नि लगानी गर्न तुरुन्त चाहन्छन्। अहिले रोकिएको छ, रोकिएको कारण के भनेर भन्दा ब्याज दर के अरे लगानी गर्दाखेरिको ब्याज दर महँगो हुन्छ भनेर, त्यसले गर्दाखेरि ब्याङ्कहरूले दिन खोज्दा पनि व्यापारी व्यवसायले लिएर गएका छैनन्, त्यसले गर्दा यो सहजता गरिदिनु पर्ने भन्ने स्थिति हो। त्यसले गर्दाखेरि अहिले अत्यन्त संवेदनशील भएर र भनौँ न हिजोको जस्तो एकदमै कडा पनि होइन, त्यसले गर्दाखेरि अहिले चाहिँ मजाले विस्तारकारी नै लिएर आउँदाखेरि म चाहिँ त्यो मान्छु विस्तार, जसले गर्दाखेरि अहिले विस्तारकारी ल्याउँदा राम्रोसँग नियमन र सुपरिवेक्षण गरियो भने केही डराउनु पर्ने स्थिति देखिँदैन, किन भन्दा केन्द्रीय ब्याङ्कले 3-3 महिनामा आफ्नो चाहिँ नीतिगत कुराहरू परिवर्तन गर्न सक्छ, समीक्षा गर्न सक्छ, उसँग पुरा अधिकार छ, ब्याङ्क तथा वित्तीय संस्थामा भएको पैसाको गतिलाई कहाँ रोक्ने कहाँ बन्द गर्ने पैसालाई राम्रोसँग व्यवस्थापन गर्न उसँग सम्पूर्ण औजार हुन्छ, त्यसले गर्दाखेरि उसले मजाले यो आर्थिक वृद्धि लिन र बजारलाई चलायमान गर्न अलिकति लुज खालको चाहिँ नि मौद्रिक नीति चाहिँ नि अहिलेको बजारको आवश्यकता हो स्पष्ट रूपमा, त्यसले गर्दा अलिकति टाइट गर्ने टाइट गर्दाखेरिको यो स्थिति हो, बाह्य क्षेत्र सन्तुलित भयो तर आन्तरिक रूपमा चाहिँ नि त्रसित भयो सबै व्यापारी र व्यवसायीहरू, त्यसले गर्दा व्यापारी व्यवसायीहरूको आत्मबल र लगानी गर्ने व्यक्तिहरूको आत्मबल बढाउनको लागि पनि यो स्थिति हामीले नै अत्यन्त जरूरी छ।
अब सरकारले पनि अहिलेको अर्थतन्त्रलाई लयमा ल्याउन चाहिँ केन्द्रीय ब्याङ्कको भूमिकालाई नै पर्खिरहेको छ, अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले पनि।
अब होइन, एउटा चिज हो तपाईँ हामी के स्पेसली केन्द्रीय ब्याङ्कको सर्जन घेरा हुन्छ, उसको अनुशासित भएर गर्नुपर्ने हुन्छ, सबै केन्द्रीय ब्याङ्कबाट एक्सपेक्ट गर्नु हुँदैन, संसारमा कोही पनि गरिँदैन। त्यसले गर्दाखेरि केन्द्रीय ब्याङ्क भनेको मुद्रा व्यवस्थापन गर्ने, सरकारले ल्याएको बजेटको लागि सरकारले लिएको नीतिगत कुराहरू अनुसार कुन कुन क्षेत्रमा पठाउने, कुन क्षेत्रमा बढी ब्याजको लागि र कुन क्षेत्रमा कम ब्याज गर्ने, जसले गर्दाखेरि उत्पादन वृद्धि होस्, जसले गर्दा अनावश्यक कुराहरू आयात नहोस् भनेर सबै चिजहरू केन्द्रीय ब्याङ्कले हेर्ने हो। त्यसले गर्दा के सरकारले लिएको नीतिले नै अर्थतन्त्रलाई चाहिँ नै अगाडि बढाउने हो, केन्द्रीय ब्याङ्कले त त्यसलाई सिर्फ व्यवस्थित मात्रै गर्ने हो। त्यसले गर्दा हाम्रो यहाँ जुन केन्द्रीय ब्याङ्क प्रतिको जुन गर्ने भन्ने छ, त्यसले गर्दाखेरि हिजोको दिनमा बढी ऊ गर्दा भनौँ न जनमानमा केन्द्रीय ब्याङ्क भन्दाखेरि जसले गर्दाखेरि बजेट जस्तो तरिकाले बजेट स्वतन्त्र हुन्छ, जस्तो तरिकाले जसरी ल्याए पनि जहाँ जे वितरण गरे पनि बजेट भनेको सरकारको राजनीतिक आर्थिक दस्तावेज हो, उसले आफ्नै इच्छा अनुसार मुलुकको नीतिगत कुराहरू आर्थिक वृद्धि गर्न उसलाई गर्छ, ऊ स्वतन्त्र हुन्छ। केन्द्रीय ब्याङ्क त्यो रूपमा स्वतन्त्र, उसले मौद्रिक के अरे व्यवस्थापन गर्नको लागि स्वतन्त्र हुने हो। त्यसले गर्दाखेरि उसबाट धेरै एक्सपेक्ट गर्नु हुँदैन, उसबाट अहिले एक्सपेक्ट गर्ने सरकारले त राम्रो ल्याएको छ, केन्द्रीय ब्याङ्कले त्यसलाई व्यवस्थित तरिकाले चाहिँ मुद्रा व्यवस्थापन गरिदिन्छ। सरकारको नीति राम्रो छैन भने केन्द्रीय ब्याङ्कले के गर्न सक्ने स्थिति हुँदैन। अब उदाहरणको लागि सरकारले चाहिँ आर्थिक वृद्धि हामी एकदम कम गर्दै जाने भन्यो भने केन्द्रीय ब्याङ्कले अब मजाले विस्तारकारी मौद्रिक नीति ल्यायो भने त्यसले बिगार्छ झन् अर्थतन्त्र, त्यसले गर्दा झन् बिग्रिन्छ। सरकारले चाहिँ नि अब सरकारको नीतिले चाहिँ नि केन्द्रीय ब्याङ्कको भन्दा मुद्रा व्यवस्थापन केन्द्रीय ब्याङ्कले मौद्रिक नीति मार्फत गर्ने हो। त्यसले गर्दाखेरि केन्द्रीय ब्याङ्कमै आश्रित हुनु हुँदैन, संसारमा कोही पनि हुँदैन। हामी कहाँ यहाँ केन्द्रीय ब्याङ्कलाई बढी ऊ गरेर चाहिँ लौ यहाँ हुन्छ यसले गर्न, त्यो हुँदै हुँदैन, गर्नै सक्दैन। उसले अलिकति मात्रै गरेर उत्साहित भएर गरिदिने बित्तिकै चाहिँ नि अर्थतन्त्र गाह्रो हुन्छ। हिजोको दिनमा गाह्रो भएको कारण पनि त्यही हो, जसले गर्दा आफ्नो रोल केन्द्रीय ब्याङ्कले सिर्फ नियमन मुद्रा व्यवस्थापनको नियमन गर्ने र बजारमा भएको मुद्रा व्यवस्थापनलाई सशक्त रूपमा नियमन र सुपरिवेक्षण गर्ने उसको रोल हो। त्यसले गर्दाखेरि अब हाम्रो यहाँ चाहिँ नि सरकारले राम्रो नीति ल्याएको छ नि, मौद्रिक नीतिलाई त्यही अनुसार उसले व्यवस्थित गरेर अझै राम्रो बनाइदिन्छ। सरकारको नीति चाहिँ नि राम्रो छैन भने मौद्रिक नीतिले सुधार गरेर सहज गरिदिएर त्यो अगाडि बढ्न सक्दैन।
भनेपछि अब केन्द्रीय ब्याङ्कले चाहिँ अब चर्चाका लागि भन्दा पनि अब राजनीतिक प्रभाव यहाँले भनौँ न पर्नु हुँदैन, अब जुन खालको राजनीतिक दस्तावेज हो बजेट त्यो चाहिँ त्यसैको प्रतिबिम्ब चाहिँ त्यो मौद्रिक नीतिमा पर्न थाल्यो भने
राजनीतिक
आर्थिक दस्तावेज त्यसको प्रभाव चाहिँ त्यो जुन अपेक्षा हुन्छ नि राजनीतिक दलका राजनीतिक दलबाट, त्यो अपेक्षा चाहिँ राष्ट्र ब्याङ्कले पूर्ति गर्न सक्दैन, मौद्रिक नीतिले लिन सक्दैन,
संसारमा कोही पनि सक्दैन। पछिल्लो समय त्यो कि उसले सन्तुलित बनाइदिने हो, व्यवस्थित गरिदिने हो। त्यसले गर्दाखेरि अब अहिले बजारमा पैसा प्रशस्त छ, अब यो बजारलाई बजारमा अर्थतन्त्र चलायमान गराएर आर्थिक वृद्धिलाई सहयोग गर्नु पर्यो भनेपछि केन्द्रीय ब्याङ्कले अलिक विस्तारकारी भने अलि लुज मनिटरी पोलिसी ल्याउनु पर्यो, पहिला जस्तो टाइट ल्याउनु भएन भने 12.6% आर्थिक के अरे कर्जा विस्तार गर्ने भन्ने ल्याउनु भएन, 17-18% त हुनु पर्यो कर्जा विस्तार, जसले गर्दा 12.6% भन्दा पनि 3% मात्रै कर्जा विस्तार छ, जसले गर्दाखेरि 400 अरब भन्दा बढी पैसा चाहिँ ब्याङ्कमै रहिरहेछ, मान्छे यहाँ व्यापार व्यवसाय गर्न पाइरहेको छैन। त्यसले गर्दाखेरि केन्द्रीय ब्याङ्कले सन्तुलित रूपमा लुज मोनिटरी पोलिसी चाहिँ अहिलेको अर्थतन्त्रलाई अगाडि बढाउनलाई आवश्यक छ, तर फुकेर कदम चाहिँ नि चाल्नुपर्ने स्थिति छ। किन भन्दा खराब कर्जाको चाहिँ नि सट्ट डबल भएको छ, यो कोभिडको पिरियडपछि खराब कर्जा 1.5% चाहिँ टोटल अहिले 3% भन्दा माथि गएको छ, जसले गर्दा खराब कर्जा भनेको पैसा डुब्यो, त्यो उठिरहेको छैन, लगानी गरेको पैसा गलत ठाउँमा गयो, यी चिजहरू चाहिँ नि केन्द्रीय ब्याङ्क अत्यन्त सुपरिवेक्षण र नियमन गरेर त्यो चिजलाई ख्याल गर्नुपर्छ। त्यस कारणले गर्दा यो अहिलेको स्थिति भनेको कडा ल्याएर धन गरिदिने हो भने चाहिँ नि अर्थतन्त्र, त्यसै त अर्थतन्त्र शिथिल छ र मन्दीमा गएको छ, ब्याङ्कमा पैसा हुँदा पनि मान्छेले लिएर गएको छैनन् र ब्याज दर बढी छ, त्यसले गर्दा ब्याज दर घटाउनलाई पनि स्वतन्त्र रूपमा बजारलाई छोड्नुपर्ने स्थिति छ अहिले। अब ब्याङ्क वित्तीय संस्थाले एउटै ब्याज दर राखेर त्यो गर्नु हुँदैन अहिलेको स्थिति भने, त्यसले गर्दाखेरि किन केन्द्रीय ब्याङ्कसँग त्यो औजार छ, औजार भएको हुनाले उसले 3 महिनामा आफ्नो इच्छा अनुसार चाहिँ नि बजारको पैसालाई मुभ गराउन सक्छ, कता लैजाने के गर्ने भन्ने त्यो अधिकार भएको हुनाले केन्द्रीय ब्याङ्कले चाहिँ नि अहिले भएको पैसालाई कुन कुन क्षेत्रमा लैजाँदा सरकारको आर्थिक वृद्धिमा सेवा पुग्छ, नीतिलाई सहयोग हुन्छ र मुद्रा व्यवस्थापन र वित्तीय स्थायित्व कायम गर्न सकिन्छ भन्ने हो। किन भन्दा भोलि गलत तरिकाले मौद्रिक नीतिमा अलिकति चुक्ने बित्तिकै फेरि प्रशस्त आयात हुने बित्तिकै विदेशी सञ्चितमा हामीलाई चाप पर्छ, विदेशी सञ्चितमा चाप पर्ने बित्तिकै भोलि त्यो विदेशी भएको सञ्चित कम हुँदै गयो भने हामीले हिजोको दिनमा के भएको थियो, विदेशी सञ्चित 6 महिनाको लागि मात्रै पुग्ने स्थिति आउँदा हामीलाई गाह्रो भएर आयात रोक्नु परेको थियो। अहिले अब विदेशी सञ्चित राम्रो छ भनेर एकदमै खुला गरिदिने बित्तिकै फेरि अर्को असर पाउँछ, त्यसले गर्दा अत्यन्त सन्तुलित रूपमा कुन वस्तुलाई उत्पादन देशभित्र आन्तरिक गर्नलाई सहयोग गर्ने, कुन वस्तु आयात गर्न सहयोग गर्ने तरिकाले मुद्रा व्यवस्थापन गर्नु।
अब ब्याङ्कहरूमा तरलता बढेको छ, यता कर्जा विस्तार हुन सकेको छैन, अब यसको कारण ब्याज दर मात्र हो कि अन्य कारणहरू पनि देख्नुहुन्छ डाक्टर साहब?
होइन, अन्य कारण भने व्यापारी व्यवसायहरूको कन्फिडेन्सको कुरा हो, ब्याज दर हो अर्को, त सबभन्दा ठुलो त ब्याज दरै हो नि, अर्को के कुरा हो नि? ब्याज त अब तपाईँ आफै भन्नु न, ब्याज सस्तो छ भने तपाईँ पैसा लिनुहुन्छ, ब्याज महँगो छ भने कहाँबाट दिने कसो दिने भनेर लिनु न, यो त अन्डरस्टुड नै हो नि, यो त तपाईँको मतलब सामान्य संसारभरि त्यही हो, ब्याज दर सस्तो छ लिन्छ, ब्याज दर महँगो छ सोचिन्छ, एकदम के गर्ने, लिने नलिने, गलत ठाउँमा लगानी भोलि तिर्न सकिँदैन कि भन्ने, त्यसले गर्दाखेरि सही ठाउँमा लगानी पनि हुनु पर्यो र ब्याज दर सस्तो पनि हुनु पर्यो, सही ठाउँमा लगानी गरेको छ छैन केन्द्रीय ब्याङ्कले हेर्नु पर्यो र ब्याङ्क वित्तीय संस्था स्वयं नियमनमा पनि बस्नु पर्यो, सेल्फ रेगुलेट हुनु पर्यो, पैसा पाउने बित्तिकै पैसा आएको छ लगानी गरेर नाफै मात्रै कमाउने भन्ने पनि होइन, ब्याङ्क वित्तीय संस्था जिम्मेवार भएर अगाडि बढ्नु पर्यो, किन हिजोको दिनमा ब्याङ्क वित्तीय संस्था गैर जिम्मेवार भइदिरहनु पनि यो स्थिति आए, केन्द्रीय ब्याङ्कको मात्रै दोष त होइन।
हजुर हस् हस् डाक्टर साहब, आजको लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो यसका लागि यहाँलाई धेरै धन्यवाद।
तपाईँलाई पनि धन्यवाद।
हामी अन्तरसंवादमा कुराकानी गर्दै थियौं नेपाल राष्ट्र ब्याङ्कका पूर्व गवर्नर समेत रहिसक्नुभएका एकजना अर्थविद डाक्टर चिरञ्जीवी नेपालसँग। विशेष गरी नेपाल राष्ट्र ब्याङ्कले केही दिनमा नै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ, यी लगायतका सन्दर्भमा केन्द्रित भएर हामीले उहाँसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै, प्राविधिक साथी पराग पोखरेललाई धन्यवाद, म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।